أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، نحمده ونصلي ونسلم على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، لئن شكرتم لأزيدنكم، صدق الله مولانا العلي العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين۔ بارگاہ رسالت اور آل رسالت میں باواد بلند درود پاک کا نذرانہ پیش کیجیے۔ اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد کما تحب و ترضی بان تصلی علیہ صلاتم و سلامن علیک یا سیدی یا رسول اللہ۔ حمد و صلات کے بعد قرآن مجید فرقان حمید کی سورہ ابراہیم کی آیت نمبر 7 کی تلاوت سے اپنے آپ کو مشرف کیا۔ اس آیت مبارکہ میں اللہ تبارک و تعالی جل جلالہ و عم نوالہ شکر کا درس دے رہا ہے۔ فرمایا لئن شکرتم لأزیدنکم، اگر تم شکر ادا کرو، احسان مانو تو میں تمہیں اور دے دوں گا، نعمتوں میں اور اضافہ کر دوں گا۔ یعنی شکر جو ہے اس کے بدلے میں اللہ تبارک و تعالی جو نعمتیں عطا فرما چکا ہے ان نعمتوں میں اور اضافہ فرما دیتا، یہ اس کا حق ہے کہ اس کا شکر ادا کیا جائے۔ ہم پر اس کی بے شمار نعمتیں ہیں، رحمتیں، برکتیں، اگر ہم تمام چیزوں سے صرف نظر کرتے ہوئے صرف اپنی ذات کو دیکھیں تو اللہ تبارک و تعالیٰ کی نعمتوں کا مجموعہ نظر آئیں گے۔ کتنی اس کی نعمتیں ہیں، دیکھنے کے لیے اس نے آنکھ دی، سننے کے لیے کان، بولنے کے لیے زبان، چلنے کے لیے پاؤں، پکڑنے کے لیے ہاتھ، ایک ایک عضو اللہ تبارک و تعالیٰ کی نعمت ہے۔ پھر ان اعضاء کے اندر صلاحیتیں عطا کیں، یہ بھی اس کی نعمت ہے۔ اگر وہ آنکھیں دے اور دیکھنے کی صلاحیت نہ دے تو ہم کیا کر لیں گے، کان دیتا اور سننے کی صلاحیت نہ دیتا تو ہم کیا کر لیتے، زبان دے کر وہ بولنے کی صلاحیت مفقود کر دیتا تو ہم کیا کر لیتے۔ رب العالمین نے اعضاء بدنیاں بھی عطا فرمائے اور ان اعضاء کے اندر طاقت اور صلاحیت بھی عطا فرمائی، اب ہم پر لازم ہے کہ ہم اپنے رب کا شکر ادا کریں، اس کا ہم پر حق ہے کہ ہم اپنے رب کا شکر ادا کریں، الہ العالمین تو نے ہمیں اتنی نعمتوں سے نوازا، اتنی کرم نوازی فرمائی، اس روئے زمین پر اللہ تبارک و تعالیٰ نے ایسی بہت ساری نشانیاں ہمارے سامنے رکھی اور بتایا کہ جب تک تمہارے پاس نعمت ہے تو تم اس کی قدر نہیں کرتے، تمہیں اندازہ ہی نہیں کہ میں نے تمہیں کتنی بڑی نعمت عطا فرما دی۔ ہاں ان سے پوچھو جن سے میں نے یہ نعمتیں چھین لی ہیں، یا میں نے ان کو آزائے بدنیاں تو عطا فرمائے لیکن اس میں سے ان کو صلاحیتیں عطا نہیں کی، طاقت عطا نہیں کی، ان سے پوچھو کہ ان نعمتوں کی کیا قدر ہوتی ہے۔ آنکھوں کی قیمت، آنکھوں کی قدر नाबीनाओं से पूछूं जो देख नहीं सकते। खुदा ना खास्ता पहले देखते हुए फिर आंखों में कोई ऐसा प्रॉब्लम पैदा हो गया, कोई ऐसा डिफेक्ट पैदा हो गया कि देखने की सलाहियत चली गई, कितना आदमी बेचैन हो जाता है। और जब हम देख रहे होते हैं तो हमें पता नहीं होता कि अल्लाह रब्बुल इज्जत ने हमें कितनी बड़ी नेमत अता फरमा दी, हम उस नेमत की तरफ मुतवज्जे ही नहीं होते हैं। हालांकि चाहिए कि हम अल्लाह रब्बुल इज्जत का शुक्र अदा करें। आप थोड़ी देर के लिए सोचें कि जब ये निगाह कमज़ोर हो जाती है तो हम चश्मे के मोहताज हो जाते हैं, और बग़ैर चश्मे के हम पढ़ नहीं पाते हैं। ये रब्बुल आलमीन जल्ला जलालुहु वामा नवालुहु का एक इंतबाह है कि देखो तो सही कि ज़रा सी इस उज़ू की ताकत को मैं कम कर दूं तो तुम बहुत सी चीज़ों के मोहताज हो जाते हो। तुम्हें पैसा खर्च करके उस नेमत की सलाहियत को बराबर करना पड़ता है कि ज़रा सा चश्मे का नंबर गिर जाए तो तुम्हें नया चश्मा बनवाना पड़ता है। उसमें तुम्हारे पैसे खर्च होते हैं, कभी कभी कोई तकलीफ़ होती है तुम्हें दवाइयाँ डालनी पड़ती हैं। ज़रा सोचो तो सही कि जब मैंने तुम्हें ये चीज़ अता की थी, अब ये जो कोताही ये कमी है ये तुम्हारी अपनी हरकतों की वजह से। मैंने तो तुम्हें बेहतरीन सलाहियत वाली चीज़ें अता फरमाई, नेमतें अता फरमाई, तुमने उसका इस्तेमाल गलत किया तो वो चीज़ें कमज़ोर हो गईं। उनकी कमज़ोरी को दूर करने के लिए तुम पैसे खर्च करते हो। कभी तुमने सोचा कि जब ये नेमत तुम्हारे पास सही हालत में थी तो मैंने तुमसे कभी कोई क्लेम किया? कभी मैंने कोई कंडीशन लगाई? कभी मैंने कोई ऐसा तुम पर ऐसी चीज़ मुसल्लत की कि अगर तुम ये करोगे तो तुम देख सकोगे वरना नहीं देख सकते, अगर मेरी ये इबादत करोगे तो सुन सकते हो वरना नहीं सुन सकते, मेरी रहमत की फरावानी तो देखो कि तुम मुझसे गाफिल होते हो फिर भी तुम्हें अपनी दी हुई नेमत से उसके अंदर सलाहियतें मैं अता कर देता हूँ। और तुम आँखों से देखते हो, कानों से सुनते हो, हाथों से पकड़ते हो। आप ज़रा देखें कि इस रुए ज़मीन पर हमारे लिए कितने सबक मौजूद हैं। एक इंसान तंदुरुस्त तो तवाना है, अपनी ताकत पर उसको घमंड है, कहता है मैं ताकतवर हूँ, मैं ये कर सकता हूँ, मैं वो कर सकता हूँ, पहलवान बन गया कि मैं अपने मद्दे मुकाबिल को पछाड़ सकता हूँ। लेकिन अचानक उस पर फालिज का अटैक हुआ और उसका एक हिस्सा जिस्म जो है वो मफलूज हो गया। अब रब तबारक व ताला पूछता है किसको पछाड़ोगे, ये तुम्हारी जो मैं है या तुम्हारी मैं नहीं है? मेरी दी हुई सलाहियत पर तुम्हारी अकड़ हो गई और ये मुझे पसंद नहीं। बड़े बड़े ताकतवरों पर किसी पर कोई बीमारी का हमला हो गया, किसी पर कोई, अल्लाह ताला हम सबको महफूज फरमाए। आपने देखा कि तारीख़ इंसानियत में ऐसे जा बजा अफराद हमें मिलते हैं जो अपने ज़माने के बड़े बड़े ताकतवर थे। अभी हमारे ही दौर के बहुत बड़ा बॉक्सर मोहम्मद अली किले, उसका नाम पहले किले था, मुसलमान हुआ तो मोहम्मद अली, बड़ा तंदुरुस्त और तवाना था। उसका एक मुक्का जो था वो पड़ जाता था तो मद्दे मुकाबिल गिर जाता था। पहले दूसरे राउंड में वो अपने मद्दे मुकाबिल को गिरा दिया करता था। उसका पंच मशहूर था, मुक्का मशहूर था, लेकिन आहिस्ता 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 उस पर एक बीमारी ने असर किया कि उसके हाथों में लर्जा पैदा हो गया। दिमाग के किसी हिस्से पर किसी मद्दे मुकाबिल की ऐसी ज़रब लगी कि उसको वो बीमारी ने आ घेरा कि वो सही तरह कोई चीज़ पकड़ने के काबिल नहीं रहा। दुनिया जिसके मुक्के को माना करती थी वो एक चीज पकड़ने के काबिल नहीं रहा। वो अपने वक्त का बहुत बड़ा बॉक्सर था, खुदा ना खास्ता मुझे कोई उसको जलील करना मकसूद नहीं, ये किसी के साथ भी कुछ हो सकता है। अल्लाह रब्बुल इज्जत ने हो सकता है कि उसको इम्तिहान में डाल दिया हो या उसकी आजमाइश हो। मुसलमान था, दुनिया से चला गया, हो सकता है कि ये बीमारी उसके लिए गुनाहों का कफ़ारा बन गई हो, हो सकता है ये तकलीफ़ उसके लिए बख्शिश का सामान बन गई हो। हम अपने जाने वाले मुर्दों को अच्छे लफ्ज़ों में याद करते हैं, लेकिन रब तबारक व तआला जल्ल जलालु व मनवालु हमें ये बता रहा है कि ऐ चलते फिरते इंसान, इस अपनी इस चलत फिरत को अपनी सलाहियत मत समझो, ये हमारी दी हुई ताकत है जिससे तुम चलते हो। तुम देखो कि तुम पूरे जहां में फिरते हो, सांस ले रहे होते हो, तुम्हें पता ही नहीं होता कि पूरे दिन में तुमने कितनी ऑक्सीजन इनहेल कर ली, कितनी मर्तबा सांस ले लिया। कभी तुमने गौर किया? और खुदा ना खास्ता अगर ये फेफड़े कमज़ोर हो जाए, फैलने और सिकुड़ने की सलाहियत उसके अंदर कम हो जाए, तो तुम्हारा सांस चढ़ जाता, चल फिर नहीं सकते, ज़रा से चलते हो सांस बिगड़ जाता है। कभी कभी ऐसा मौका आता है कि अपनी सांस को मामूल पर लाने के लिए ऑक्सीजन लेनी पड़ती, ऑक्सीजन सिलेंडर रखना पड़ता है। कितने लोगों का रोजगार ही इसी पे चल रहा है कि वो ऑक्सीजन सिलेंडरों का कारोबार कर रहे हैं, उन लोगों के लिए जिनके पास से ये नेमत कम हो गई। गौर तो करो कि हम लोग सोचते ही नहीं ये अल्लाह रब्बुल इज्जत की कितनी बड़ी नेमत है। फरमाया लाइन शकर तुम लाजीदन्नकुम, तुम जरा मेरी नेमतों का शुक्र तो अदा करो, देखो मैं तुम्हें दी हुई नेमतों पर कितना इजाफा कर देता हूं। आज हम शुक्र करने से गाफिल हो गए। अल्लाह रब्बुल इज्जत का हर हाल में शुक्र अदा करना चाहिए। जरा सी कोई चीज कम हो जाए, जरा सी हमारी कोई ख्वाहिश पूरी ना हो तो हम बेचैन हो जाते हैं और शिकवा करते हैं, इलाहुल आलमीन तू हमारी दुआओं को कबूल नहीं करता, हमारी ये ख्वाहिश थी ये पूरी नहीं हुई, ये ख्वाहिश थी ये पूरी नहीं हुई। अरे ये तो देखो कि उसने तुम्हें बिन मांगे कितनी नेमतें अता फरमाई, कितनी नेमतें अता फरमाई जिनके बलबूते पर तुम अपने आप को पता नहीं क्या से क्या समझते हो। इंसान एक नाशुकरा है, बीमार पड़ गया, डॉक्टरों ने ऑक्सीजन लगा दी, अब उस ऑक्सीजन का जब अस्पताल से फारिग हुआ तो बिल बनता है और बताया जाता है कि इतनी ऑक्सीजन लगी है इनको, उसके अलग पैसे होंगे। ऑक्सीजन से आगे चला गया, खुदा ना खास्ता वेंटिलेटर पे चला गया, अस्पतालों के कारोबार चल रहे हैं, एक दिन के इतने हजार, किस बात के कि जी सांस जारी कर रखा है, सांस को बहाल रखा है, वेंटिलेटर पे बंदा पड़ा हुआ है, किसी काम का नहीं, हाथ पांव बंधे हुए हैं, न चल फिर सकता है, आंखें बंद हैं, लेकिन वेंटिलेटर पर है कि सांस तो चल रहा है, मशीन के जरिए हम इसको सांस पहुंचा रहे हैं, और उसके पैसे होंगे। कभी हमने सोचा कि हमारा रब कितना रहीम व करीम है कि उसने हमारी सारी जिंदगी में बेशुमार सांसें अता फरमाई और ये नहीं फरमाया कि इसका तुम्हें बदला मैं चाहता हूं? अगर वो कोई कंडीशन लगाता तो लाजमी हम वो अमल करते, हम जरूर करते कि सांस नहीं आएगा। उसने कोई भी नेमत के लिए ये नहीं कहा कि अगर ये करोगे तो ये मिलेगा, फजर की नमाज पढ़ोगे तो नाश्ता मिलेगा, कभी उसने ये कंडीशन नहीं लगाई, वरना सब फजर की नमाज में मौजूद होते। दोपहर का खाना जब मिलेगा, जब जोहर पढ़कर आओगे, शाम की चाय जब मिलेगी जब असर पड़ोगी। कभी हमने सोचा उसने कोई ऐसी कंडीशन नहीं लगाई, वो अपनी नेमतें अता फरमा रहा है। देखो कहाँ तक ये जाता है, कभी मेरा शुक्र अदा करे, कभी मेरी तरह मोहब्बत से आए तो सही, देखो तो सही। हाँ उसके कुछ मकबूल और प्यारे बंदे हैं जो अपने इन सांसों को अल्लाह के जिक्र से मुजयन कर लेते हैं, अपनी जबान को अल्लाह के जिक्र से मुजयन करते हैं, अपनी इन आँखों को दीदारे इलाही से मुजयन करते हैं, दीदारे गुम्बद खिदरा से मुजयन करते हैं, दीदारे कुरान पाक से मुजयन करते हैं, अपनी नज़रों को बचाते हैं, अपनी आँखों को अल्लाह की इबादत में सर्फ करते हैं। रब तबारक व तआला फरमाता है कि यही तो शुक्र है, और जो ये शुक्र अदा करता है मैं उसमें इजाफा कर देता हूँ। तुमने देखा नहीं कि इन लोगों की समात का क्या आलम होता है, इनकी बसारत का क्या आलम होता है, इनके ज़बान से निकले हुए अल्फाजों में कितना असर होता है, ये क्यों होता है? ये इसी आयत करीमा की तफसीर है कि लइन शकरतुम लअज़ीदन्नकुम, अगर तुम शुक्र अदा करोगे तो मैं उसमें इजाफा कर दूंगा। जब इंसान इन नेमतों की हिफाजत करते हुए अल्लाह का शुक्र अदा करता है कि मैं इन कानों से अपने रब के जिक्र को सुनूंगा, या अपने आका की नातों को सुनूंगा, या अल्लाह और उसके रसूल की मोहब्बत की अस्कार सुनूंगा, तो अल्लाह ताला इन समात में इजाफा कर देता है। इन आंखों की हिफाजत करते हुए मैं कुरान पाक को देखूंगा, उसकी तिलावत करूंगा, या मकामात मुकद्दसा की ज़ियारत करूंगा, या बैतुल्ला शरीफ की ज़ियारत करूंगा, सरकार की जालिय मुबारक की ज़ियारत करूंगा, सरकार के गुंबद खिदरा की ज़ियारत करूंगा। जब नज़रों को इबादत बना दिया जाए और आँखों का इस्तेमाल सही हो, तो अल्लाह तबारक व ताला इन आँखों से दुनियावी पर्दों को उठा देता है। फिर वो जालियों के पास खड़े होते हैं तो उनकी नज़रें जालियों पे नहीं रुकती, जाली वाले के दीदार से मुजयन हो जाती हैं। अल्लाह रब्बुल इज्जत फरमाता है लअज़ीदन्नकुम, तुम शुक्र तो करो, मैं इन नेमतों में तो इजाफा कर दूँ। आज हम लोग शुक्र करने के बजाय माज़ल्ला लोग अल्लाह तबारक व ताला की नाशुक्री करने लगते हैं। हम गरीब हो गए, हमारे पास ये नहीं, हमारे पास वो नहीं। बुजुर्गान दीन फरमाते हैं कि अपने से नीचे वाले को देखो, अपने से कमज़ोर को देखो तो तुम अल्लाह का शुक्र अदा करोगे। अपने से बड़ों को क्यों देखते हो तुम? अपने से कमज़ोरों को देखो तो अल्लाह का शुक्र अदा करोगे कि अल्लाह ने कितनों से बेहतर रखा। एक आदमी है, हम उसको देखते हैं कि बड़े पैसे की रेल पेल है, उसके एक एक बाथरूम में इतना पैसा लगा हो कि गरीब का मकान बन जाए, लेकिन जब उसको गौर से देखा तो वह हजारों बीमारियों में मुब्तला नजर आ रहा है। उसका पैसा डॉक्टरों में जा रहा है, कभी वो किसी चीज़ की वजह से माजूर है तो कभी किसी चीज़ की वजह से माजूर है। उसको देखकर ये शुक्र अदा करो कि अल्लाह तबारक व ताला ने हमें कितनी अच्छी सेहत अता फरमाई, कि हमें मोहताजी से बचाया हुआ है। अज़ीज़ाने गिरामी, हर शख्स एक दूसरे को अल्लाह की तरफ बुलाता है, और एक दूसरे को देखकर भी हम अल्लाह की मार्फत हासिल कर सकते हैं। अगर कोई अमीर कबीर नजर आए तो उसको भी देखकर अल्लाह का शुक्र अदा करो कि लाओ आलमीन मेरे मुसलमान भाई को तूने इतनी दौलत अता फरमा दी, इसको ये तौफीक अता फरमाए कि ये सही सदका व खैरात से गरीबों की मदद कर सके। اور اگر وہ صدقہ و خیرات کر کے غریبوں کی مدد کر رہا ہے تو اس پر بھی اللہ کا شکر ادا کرو کہ الہ العالمین کاش ہمیں ہمارے پاس بھی اتنا ہوتا تو ہم بھی اسی طرح غریبوں کی مدد کرتے ہیں. اس معاملے میں اچھی نیت کے ساتھ سوچا جائے. لیکن میں آپ کو یہ بات بتا دوں کہ آج ہمارے پاس مال کی کثرت ہو جائے, نعمتوں کی کثرت ہو, اپنے سے اوپر والوں کو دیکھنے والوں کے معاملے میں بات کر رہا ہوں. آپ کہیں گے بھائی مجھے ان لوگوں کے پاس بھی اتنا پیسہ ہے, یہ ہے وہ ہے, لیکن یہ یاد رکھنا کہ ہمیں ایک ایک چیز کا حساب دینا ہے. کہیں ایسا نہ ہو کہ ہم اتنا مال تو جمع کر لیں لیکن حساب دینے کے لیے ہمارے پاس کچھ نہ ہو. یہ بھی سوچو کہ کل رب العالمین جل جلالہ وامن والو تم سے پوچھے, ہم سے پوچھے کہ میں نے تمہیں اتنا مال دیا تھا, تم نے کتنا غریبوں پہ خرچ کیا, یہ تمہاری ضرورت سے زیادہ تھا. بے شک تم دنیاوی دولت جمع کرتے لیکن اس کے ساتھ تم نے اوروں کا خیال کیا کہ نہیں کیا؟ کیا جواب دیں؟ ہو سکتا ہے کہ جو کچھ ملا اللہ رب العزت نے ہماری حیثیت سے بھی بڑھ کر عطا فرمایا ہے. ہو سکتا ہے نہیں, یقیناً ہم اس قابل نہیں تھے جو کچھ اس نے ہم پر اپنی نعمتوں کی بارش فرمائی. ایک شخص نے کسی بزرگ سے کہا کہ حضرت بڑا غریب ہوں, میرے پاس پیسے نہیں ہیں, بہت غریب آدمی ہوں, کماتا ہوں کھاتا ہوں کچھ جمع نہیں کر پاتا, لوگوں کے پاس اتنا سب کچھ ہے. ان کا اچھا میں تمہیں 1,00,000 روپے دیتا ہوں, اپنا ہاتھ کاٹ کے مجھے دے دو. تو کہیں میں کیوں دے دوں اپنا ہاتھ؟ آپ اگر مجھے اس کے 10,00,000 روپے بھی دیں تو میں اپنا ہاتھ کاٹ کے نہیں دوں گا. اچھا چلو 2,00,000 روپے دیتا ہوں, زبان کاٹ کے دے دوں. نہیں حضرت آپ اتنی بڑی, میں کس طرح رہوں گا, کس طرح بات چیت کروں گا؟ آپ نے فرمایا ذرا اپنے اعضائے بدنیہ کی قیمت تو لگا کے دیکھو کہ تم کتنے امیر ہو, اپنی غربت کا رونا روتے ہو. میں تمہیں اتنی قیمت دینے کے لیے تیار ہوں اور تم اپنا ایک عضو کاٹ کر دینے کے لیے تیار نہیں. اس سے اندازہ لگاؤ کہ اللہ نے تمہیں ایسی نعمتیں عطا فرمائی ہیں جن کی قیمت تم اس دنیا میں نہیں لگا سکتے. یہ رب العالمین کا کرم ہے, اس لیے اس کا شکر ادا کرو. اس کا کتنا کرم ہے کہ اس نے کتنی نعمتوں سے نوازا ہے. ہاں اگر کسی معاملے میں کوئی سختی دیکھو اور آزمائش میں آ جاؤ, اس وقت بھی اللہ رب العزت کی بارگاہ میں توبہ استغفار کرو. الہ العالمین یقیناً ہم سے ہی کوئی کمی, کوئی گناہ, کوئی ایسی بات سرزد ہو گئی کہ جس کی وجہ سے ہم پکڑ میں آ گئے, ورنہ اس کی رحمت اس کے غضب پر غالب ہے. وہ بڑی کرم نوازی فرماتا ہے, وہ موت تک تمہیں مہلت دیتا ہے کہ آؤ میری طرف آ جاؤ, میرا شکر ادا کرو, مجھ سے محبت کرو. لیکن ہم اپنی غفلت میں معاذ اللہ دور ہو جاتے ہیں. کم از کم اتنا ضرور ہمیں ہونا چاہیے کہ اگر ہم سے کوئی کوتاہی سرزد ہو جائے اس پر اللہ رب العزت سے معافی تو مانگو. اگر نماز کوئی بھولے سے یا نیند سے قضا ہو گئی تو اس کی قضا ادا کر کے اللہ سے معافی تو مانگو کہ الہ العالمین مجھ سے قضا ہو گئی نماز, مجھ سے چھوٹ گئی, تو مجھے معاف فرما دے. وہ فرماتا ہے ان اللہ یحب التوابین و یحب المتطاہرین, وہ توبہ کرنے والوں کو اور پاک رہنے والوں کو, ستھرا رہنے والوں کو پسند فرماتا ہے. اب توبہ کرنے والے دو ہیں, ایک تو وہ ہیں جو گناہگار ہیں اور اپنے گناہوں کی مغفرت طلب کرتے ہوئے اللہ کی بارگاہ میں توبہ استغفار کرتے ہیں, دوسرے وہ ہیں جو گناہوں سے بچنے کے باوجود اللہ کے شکر کے طور پر اس سے توبہ توبہ اور استغفار کرتے ہیں. یہ دونوں اللہ کے بندے ہیں جو اپنے آپ کو گناہوں سے بچائے ہوئے ہوتے ہیں پھر بھی توبہ کر رہے ہوتے ہیں. اللہ تبارک و تعالیٰ ان کے درجات کو بلند کر دیتا ہے, اور جو اپنے گناہوں پر توبہ کرتے ہیں اللہ تعالیٰ ان کے گناہوں کی مغفرت فرما دیتا ہے. فرمایا توبہ کرنے والا ایسا ہے جیسا کہ اس نے گناہ ہی نہیں کیا. توبہ اور شکر یہ دونوں ہمیں ساتھ ساتھ رکھنے ہوں گے, کیونکہ ہم ان گروہ میں سے نہیں ہیں, اس گروہ میں سے یا اس طبقے میں سے نہیں ہیں کہ جو کہہ سکیں کہ جی ہم تو گناہوں سے بچے ہوئے ہیں, ہم گناہوں سے بچ رہے ہیں. حالانکہ اس طبقے سے تعلق رکھنے والے بھی نہیں کہتے, وہ سارا دن اپنے آپ کو گناہوں سے بچاتے ہیں, ساری رات اپنے آپ کو گناہوں سے بچاتے ہیں, عبادت میں مصروف رہ کر پھر اللہ کی بارگاہ میں اس طرح معافی مانگتے ہیں جیسے کوئی گناہ کبیرہ کر کے معافی مانگتا ہے. اللہ کے خوف سے لرز رہے ہوتے ہیں, آنکھوں سے آنسو جاری ہوتے ہیں, اور پھر اللہ کا شکر ادا کرتے ہیں. اللہ رب العزت ان بندوں سے بڑی محبت فرماتا ہے. تو ہمیں دونوں چیزوں کا خیال رکھنا ہوگا, گناہوں پر توبہ کرنی ہے اور نعمتوں پر شکر ادا کرنا ہے, بس اس کے علاوہ اور کچھ نہیں. گناہوں پہ توبہ کریں گے تو وہ ہمارے گناہوں کی مغفرت کر دے گا, اور اس کی نعمتوں پہ شکر ادا کریں گے تو وہ اپنی کرم کرم نوازی میں اور اضافہ فرمائے. لازیدنکم, آزائے جسمانی سے ہٹ کر آپ اور آگے جائیں تو پورے کائنات کے ایک ایک مقام پر ایک ایک چیز آپ کو اللہ کی نعمت ہی نعمت نظر آئے گی. میں نے آزائے جسمانی کی تفصیل آپ کے سامنے بیان نہیں کی, چند عضو بیان کی ہوں. آپ دیکھیں کتنے اللہ رب العزت نے ہمیں عطا فرمائے, جس ہمارے اس جسم کے اندر کیا کچھ ہو رہا ہے. آج انسان کہتا ہے انسان نے بڑی ترقی کی ہے, بے شک ترقی کر لی, سائنس نے بڑی ترقی کر لی, ایک سائنسدان ایک ڈاکٹر جو لوگوں کا علاج کر رہا ہے, معالج ہے, آپریشن کر کے وہ سرجن بن گیا ہے, اس کو خود اپنے جسم کا نہیں پتا کہ اس جسم میں کیا کچھ ہو رہا ہے, اس جسم میں کون سی بیماری ڈیولپ ہو رہی ہے. جب وہ بیماری منظر عام پر آتی ہے تو پریشان, یہ کیا ہو گیا. ہم لوگ کتنے غافل ہیں, ہم اپنے آپ کو نہیں پہچان سکتے. کس بات پر ہم دعویٰ کرتے ہیں کہ ہم بہت کچھ جانتے ہیں, ہم تو اپنے اندر کا نہیں جان پاتے ہیں. دوسروں پر تو بہت کچھ کہنے کے لیے تیار ہو جاتے ہیں لیکن اپنے اندر کی بات کا نہیں پتہ ہوتا. اس لیے ہمیشہ اللہ رب العزت کا شکر ادا کرتے رہو. ظاہری اعضاء تو تمہیں نظر آ رہے ہیں لیکن اس پوری باڈی کے اندر تمہارے کتنے مسلز, کتنے ہڈیاں, کون کون سی رگ و ریشے گزر رہے ہیں, کت خون کا دورانیہ کس حالت میں ہیں. جب ٹیسٹ کراتے ہیں پتہ چلتا ہے کولیسٹرول بڑھ گیا, ٹیسٹ کرایا تو پتہ چلا شوگر بڑھ گئی. اب کیا ہوا, اب ہم احتیاط کر رہے ہیں, پھیکی چائے پینی ہے, چکنائی نہیں کھانی, یہ نہیں کرنا, وہ نہیں کرنا. کیوں ہوا یہ؟ یہ اپنی غفلت کی وجہ سے ہوا. اللہ رب العزت نے ہمیں بیمار نہیں بنایا تھا, اس نے تو ہمیں بڑا شاندار بہترین تخلیق ہے انسان تو, لیکن ہم نے اپنی کوتاہیوں سے, اپنی خرابیوں سے, اپنی غلط عادات اور بے احتیاطیوں کی وجہ سے اپنے اندر خرابیاں پیدا کر لیں. عزیزان گرامی, اپنے گرد و پیش کا جائزہ لیں. حضرت شیخ سعدی شیرازی رحمۃ اللہ علیہ فرماتے ہیں اگر تم غور کرو تو ایک چڑیا جو ہے وہ تم سے بہتر اللہ کا شکر ادا کرتی. وہ ایک گھونٹ پانی کے لیے اپنی چونچ پانی میں ڈالتی ہے اور پھر آسمان کی طرف اپنی گردن کو اوپر کر کے اللہ کا شکر ادا کرتی ہے. کیا وہ تم سے شکر ادا کرنے میں بڑھ نہیں گئی؟ ایک چھوٹا سا پرندہ جس کو ہم سمجھتے ہیں کہ ایک چھوٹا سا پرندہ, اس کو کبھی ہم قید کر دیتے ہیں, کبھی ہاتھ میں پکڑ لیتے ہیں, لیکن وہ بھی اپنے رب کے شکر ادا کرنے میں ہم سے آگے ہیں. ہم پورا نوالا کھا جاتے ہیں, پوری جناب روٹی کھا جاتے ہیں, پھر بغیر دعا کیے, بغیر اللہ کا شکر ادا کیے پھر اٹھ کے, کتنا کچھ تو ہمارے دسترخوان پر ضائع ہو جاتا ہے. اپنی پلیٹوں کے اندر ہم کتنا رزق ایسے ہی چھوڑ دیتے ہیں. عزیزان گرامی, یہ سب ناشکری میں آتا ہے, سب ناشکری میں آتا ہے. ایک بزرگ کسی دوسرے بزرگ کے دسترخوان پر گئے تو وہ ان کے لیے دسترخوان پر چیزیں لگا, ان کا حضرت آپ بڑے, ان فرمایا نہیں, اگر میرے دسترخوان پر بیٹھنا ہے تو جو میں کروں گا اس پہ بولنا نہیں. ٹھیک ہے, چپ ہو کے بیٹھ گئے. جب کھانا کھا چکے تو پھر دسترخوان اٹھانے لگے, کہ حضرت ہم اٹھائیں گے آپ. فرمایا نہیں, تمہیں دسترخوان اٹھانا نہیں آتا. بڑی ذلت محسوس کی, دسترخوان اٹھانا کون سا مشکل کام ہے حضرت, یہ کون سا مشکل کام, میں آپ کو اٹھا کے. فرمایا نہیں, تمہیں اٹھانا نہیں آتا, آؤ میں تمہیں سکھاؤں دسترخوان کس طرح اٹھایا جاتا. تمام پلیٹوں سے بچی ہوئی ہڈیاں اور بوٹیاں ایک پلیٹ میں کر دی, تمام دسترخوان سے کپڑے سے یا اسپنج سے پورے روٹی کے اس کے ذرات کو جمع کر کے ایک پلیٹ میں کر دیا. فرمایا آؤ میرے ساتھ. گھر کے اندر دو کچی جگہیں تھیں, وہ روٹی کے ٹکڑے اور وہ روٹی کے ذرات بچے ہوئے جو دسترخوان پر رہ جاتے ہیں وہ سب وہاں جھاڑے, پورا صاف کیا. دیکھا کہ وہاں چیونٹیوں کے بل تھے جو بلوں سے باہر آ گئیں. ان ہڈیاں اور جن پر بوٹیاں لگی ہوئی تھیں اور بچا ہوا کھانا تھا وہ ایک الگ کچے حصے میں ڈالا تو وہاں کتے اور بلیوں نے آ کر کھانا شروع کر دیا. کہا یہ ان کا رزق تھا, اللہ نے ہمارے دسترخوان پر کتنا رزق دیا اور دیکھو یہ بچا کے ہم نے چھوڑ دیا. ہمیں چاہیے کہ ہم ان کو اس طرح کوڑے میں ڈال کے ضائع نہ کریں. ہم سے اس کے متعلق بھی بات پرس ہو گئی, بولو کیا ہمیں دسترخوان اٹھانا آتا ہے؟ ہم کتنی چیزیں ضائع کرتے ہیں. شادی بیاہ کے اندر پورے پورے تھال پھینک دیے جاتے ہیں, روٹیاں پھینک دی جاتی ہیں. اللہ تو فرما رہا ہے لئن شکرتم لازیدنکم, تم شکر ادا کرو تو میں اس میں اضافہ کروں گا, اور ہم معاذ اللہ ناشکری پہ ناشکری کر رہے ہیں. کیا جواب دیں گے اللہ رب العزت کی بارگاہ میں؟ عزیزان گرامی, اللہ کے یہ نیک اور مقبول بندے ان چھوٹی چھوٹی باتوں پر اللہ تبارک و تعالیٰ کی بارگاہ میں لرز جایا کرتے تھے کہ ہم سے یہ خطا ہو گئی, ہم سے یہ غلطی ہو گئی. ہم دوسروں کی غلطیوں پر تو نکتہ چینی کرتے ہیں, دوسروں کے عیبوں پر تو ہماری نگاہیں رہتی ہیں. کبھی ہم نے اپنے آپ کو دیکھا کہ ہم خود معاذ اللہ کتنے گناہ کر رہے ہیں اور کتنے اللہ رب العزت کی بارگاہ میں ناشکری کر رہے ہیں؟ میرے آقا جانے کونین صلی اللہ علیہ وسلم اللہ رب العزت کا کس طرح شکر ادا فرمان. صحیح مسلم شریف کی حدیث مبارکہ, حدیث نمبر 2819, حضرت مغیرہ ابن شعبہ رضی اللہ تعالیٰ عنہ بیان فرماتے ہیں کہ جانے کونین صلی اللہ علیہ وسلم رات کی نماز میں طویل قیام فرمایا کرتے تھے, قدم سوج جاتے تھے. عرض کی گئی یا رسول اللہ آپ اتنی مشقت کیوں فرماتے ہیں, کیوں اتنی مشقت کرتے ہیں؟ آپ تو بخشے بخشائے ہیں, وہ ذات جن کے لیے رب العالمین فرمائے کہ آسا آئیں جب آسا کا رب کا مقام محمودا, ہم ان قریب آپ کو مقام محمود پر فائز کر دیں گے. مقام محمود مقام شفاعت ہے, جن کے صدقے میں نہ جانے کتنوں کی شفاعت ہو جائے. ان کا عالم یہ ہے کہ راتوں کو طویل قیام کر رہے ہیں. پوچھا حضور آپ تو بخشے بخشائے ہیں, سرکار نے فرمایا کیا میں اپنے رب کا شکر بھی ادا نہ کروں, شکر گزار بندہ نہ بنوں؟ یہ معاذ اللہ کوئی گناہ کی مغفرت کی بات نہیں تھی, اللہ نے ان کو کتنا مقام عطا فرمایا تھا. مفتی احمد یارخان نعیمی رحمۃ اللہ علیہ اس حدیث کی شرح میں لکھتے ہیں کہ میری یہ نماز مغفرت کے لیے نہیں بلکہ مغفرت کے شکریہ کے لیے ہے. ہم لوگ عبد ہیں، وہ فرماتے ہیں حضور عبد ہی ہیں، بندہ خاص ہیں، ہم لوگ شاکر ہو سکتے ہیں، حضور شکور ہیں، ہر طرح ہر قسم کے اعلیٰ شکر کرنے والے بندے۔ یہ سرکار کی تعلیمات ہم جیسے لوگوں کے لیے، ہم تو اپنی نمازوں کو شارٹ کٹ کرتے ہیں کہ نفل چھوڑو، یہ کرو وہ کرو، جلدی سے نماز پڑھی، ادھر سجدہ ادھر رکو، اور ان کی نمازوں کا یہ عالم۔ اللہ تبارک و تعالی مجھے بھی عمل کی توفیق عطا فرمائے اور ہمیں اپنے گناہوں کی مغفرت کے لیے اس کی بارگاہ میں توبہ استغفار کرنے کی توفیق عطا فرمائیں۔ عزیزان گرامی، اس پوری گفتگو کا حاصل یہ ہے کہ میں اپنی ذات کو شامل کر کے یہ بات عرض کرنا چاہتا ہوں کہ آج سے ہم اپنے رب کی بارگاہ میں شکر ادا کریں، ہر کھانے کے بعد اس کی بارگاہ میں شکر ادا کریں، کوشش کریں کہ اپنی سانسوں کو اللہ کے ذکر سے مزین کریں، اپنی زبانوں کو اللہ اور اس کے رسول کے ذکر سے مزین کریں، ان اعضاء کو جو اعضاء اللہ کی نعمت ہیں ان کو ہم گناہوں کی طرف لے جانے کے بجائے اللہ کے ذکر کی اور اللہ کے ذات کی طرف لے جائیں، انشاءاللہ ہماری توبہ بھی قبول ہوگی اور آپ کی بارگاہ میں جو شکر ادا کریں گے وہ بھی قبول ہوگا۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔